नमस्कार, था संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा नवीन लोइटेलको स्वागत छ। नेपाल परिवेश था संसार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट। काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा भोलिबाट निषेधाज्ञा हुँदै उपत्यका प्रवेश गर्ने र बाहिरिने सवारीको चापे नाकाहरूमा सवारी जाम। पछिल्लो 24 घण्टामा 4,897 जनामा कोरोना संक्रमण, 17 जनाको मृत्यु। कोभिड-19 संकट व्यवस्थापन सम्बन्धमा सरकारलाई मानवाधिकार आयोगको ध्यानाकर्षण पत्र। गण्डकी प्रदेशको विशेष अधिवेशन स्थगित, मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव अघि बढेन। बेपत्ता भनिएका जनमोर्चा सांसद अस्पतालमा कोरोना परीक्षणको रिपोर्ट एकै दिन दुई थरी। बागमती प्रदेशका मुख्यमन्त्रीद्वारा मन्त्री परिषद विस्तार। बुर्किना फासोमा आतंकवादीद्वारा 3 पत्रकारको हत्या। अफगानिस्तानको घाजनीमा संयुक्त सेनाको कारवाहीमा 12 तालिबान मारिए। र थ्री नेसन्स कप फुटबलको उपाधि विजेता खेलाडीलाई जनही 4,00,000 पुरस्कार दिने। नेपाल सुपर लिग फुटबलमा पोखरा थन्डर्सको पहिलो जित।
हरिबहादुर, मैले आफूले चाहिने तरकारी किने, पैसा कति भयो ल भन त?
आलु टमाटर प्याज जम्मा 237 रुपियाँ।
लु, 1,000 रुपियाँको नोट छ, 237 रुपियाँ काटेर बाँकी पैसा फेरि देऊ मलाई।
मदन बहादुर, यहाँ त नगद चल्दैन है, विद्युतीय भुक्तानी मात्रै हो। तिम्रो नोट नकल हो कि सकल हो, कसरी छुट्याउने? 1,000 नोटबाट 237 रुपियाँ घटाऊ, फेरि क्यालकुलेटर थिच्यो, अनि त्यो फिर्ता दिन खुद्रा रकम कहाँबाट खोल्ने? यस्तो भलाद्री मान्छे भएर पनि त्यस्तो नगदको झन्झटिलो कारोबार गर्ने हो? जोइन कहाँबाट कहाँ पैसे।
ए हरिबहादुर, तिमी साँच्चै विद्युतीय भुक्तानी लिन्छौ भने?
हेर मदन बहादुर, सानिमा ब्याङ्कको क्युआर कोड अचेल धेरैजनाले तरकारीको पैसा सोझै क्युआर कोडबाट तिर्नुहुन्छ, मलाई नगदको झन्झटै छैन। सोझै मेरो सानिमा ब्याङ्कको खातामा जम्मा हुन्छ, अनि मेरो मोबाइलमा ट्याङ ट्याङ पैसा आयो भनेर मेसेज पनि आउँछ।
सानिमा सजिलो ई ब्याङ्किङ एपबाट भुक्तानी गर्नुहोस्,
नगद कारोबारको झन्झटबाट मुक्त हुनुहोस्।
यो हो था संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
था संचार नेटवर्कमा समाचार अब विस्तारमा। दोस्रो लहरको कोरोना संक्रमण फैलिँदै जान थालेपछि मुलुकका विभिन्न ठाउँमा लकडाउन र निषेधाज्ञा जारी गर्न थालिएको छ। कोरोना संक्रमणको जोखिम कम गर्न र संक्रमणलाई थप फैलिन नदिनका लागि विभिन्न जिल्लामा लकडाउन र निषेधाज्ञा जारी भइरहेका छन्। भोलिबाट काठमाडौँ उपत्यकाका 3 जिल्लामा निषेधाज्ञा जारी हुँदैछ। यो निषेधाज्ञा वैशाख 22 मध्यराति 12 बजेसम्मका लागि जारी गरिएको हो। 3 जिल्ला प्रशासन कार्यालयले कोविड नियन्त्रणको लागि भन्दै आदेश जारी गरी यातायात, निजी व्यावसायिक प्रतिष्ठान, अत्यावश्यक सेवा बाहेकका सबै क्षेत्र बन्द गर्ने जनाएका छन्। साथै प्रशासनले निषेधाज्ञा अवधिभर सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा समेत रोक लगाएको छ। सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनात्मक स्थल, सैलुन, बाटी ब्युटी पार्लर, जिमखाना, समूहमा खेल्ने खेलकुद, पुस्तकालय, चिडियाखाना आदि सञ्चालन गर्न नपाइने समेत आदेशमा उल्लेख गरिएको छ। विवाह व्रतबन्धको हकमा बढीमा 15 स्वास्थ्यको प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गर्ने निर्णय भएको छ। अत्यावश्यक सामान बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा, बढीमा 2 बोकेका एम्बुलेन्स, स्वास्थ्य कर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन जिल्लामा आउन प्रतिबन्ध लगाउने निर्णय समेत आदेशमा छ। अत्यावश्यक सेवाहरू जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, ब्याङ्क, वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, क्वारेन्टाइन आइसोलेसन फोहोर मैला व्यवस्थापन लगायतका ढुवानी तथा यातायातका साधनमा विषय उल्लेख गरी सञ्चालन गर्न पाउने भएको छ। खाद्य सामग्री अन्तर्गतको व्यवस्थामा डिपार्टमेन्टल स्टोरको हकमा ग्रोसरी कक्ष बिहान दस बजेसम्म र बेलुकी 5 बजेदेखि 7 बजेसम्म सञ्चालन गर्न पाइने भएको छ। यसअघि बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म सञ्चालन गर्न भनिएको थियो। त्यस्तै बैङ्क तथा वित्तीय संस्था, बिमा एवं राष्ट्र बैङ्कबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारी साधनहरू सम्बन्धित कार्यालयको परिचय पत्रका आधारमा आवत जावत गर्न दिने व्यवस्था गरिएको छ। प्रशासनको परिमार्जित आदेशमा भनिएको छ, विवाह तथा प्रतिबन्धको आयोजनाका लागि 15 जनासम्म सहभागी दुलहा दुलही सहितकाहरूले ब्यानर सहितका 2 वटासम्म सवारी साधन प्रयोग गरी जिल्लाभित्र वा अन्तर जिल्लामा आवत जावत गर्नुपर्दा अनुमति पास आवश्यक नपर्ने तर उक्त कार्यका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट जारी अनुमति पास लिनुपर्ने उल्लेख गरिएको छ। त्यसै गरी मृत्यु संस्कार र बिरामी कुरुवाको रूपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानुपर्दा सम्बन्धित व्यक्ति बेहोरा खोल्ने कागजात, अस्पतालको कागजात वा स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा अनुमति पासका लागि निवेदन पेश गर्नुपर्ने बताइएको छ। उपत्यकाबाट घर जान चाहनेहरूका लागि त्यसअघिको 2 दिन हिजो र आज दिइएको थियो। निषेधाज्ञा लागू हुनु पहिले नै घर जान चाहनेका लागि छुट्याएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुरीले जानकारी दिनुभएको छ, जसका कारण आज काठमाडौँ प्रवेश गर्ने विभिन्न नाकामा सवारीको बाक्लो जाम देखिएको थियो। भोलिदेखि निषेधाज्ञा हुने भएपछि काठमाडौँवासीले विभिन्न वस्तुको जोहोका लागि बजार जाँदा आज सडक र बजारमा पनि बढी मात्रामा चहल पहल देखिएको छ। यसैबीच पाल्पा, चितवन र रूपन्देहीमा भोलिदेखि निषेधाज्ञा जारी गरिएको छ। यसबीच सरकारले COVID-19 नियन्त्रण, रोकथाम र उपचारका लागि सम्बन्धित जिल्लाभित्र निषेधाज्ञा जारी गर्ने अख्तियारी प्रमुख जिल्ला अधिकारीलाई दिएको छ। मन्त्री परिषदका पछिल्ला बैठकका निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले संक्रामक रोग नियन्त्रण ऐन 2020 उपदफा 2 बमोजिम पहाडी र हिमाली जिल्लामा 200 र काठमाडौँ उपत्यका तथा तराईमा 500 सक्रिय संक्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्ने गरी कायम मुकायम मुकरर गरिएको जानकारी दिनुभयो। काठमाडौँ उपत्यका र केही जिल्लामा भोलिदेखि निषेधाज्ञा जारी भइसकेको छ। उक्त अवधिमा खाद्यान्न, अत्यावश्यक सवारीको साधनको आवतजावत र सेवा सञ्चालनका लागि सरकारले आवश्यक प्रबन्ध गरिसकेको छ। यस्तै वैशाख 16 अर्थात् भोलिदेखि 30 गतेसम्म देशभरका सबै विद्यालय तथा शिक्षालय बन्द गरी भौतिक उपस्थिति नभई भर्चुअल वा वैकल्पिक माध्यमबाट पठन पाठन कायम राख्न निर्देशन दिइसकिएको छ। निर्धारित परीक्षा हाललाई स्थगन गर्ने बैठकको निर्णयमा उल्लेख गरिएको छ। संचार मन्त्री गुरुङले नेपाली सिमाना जोडिएका छिमेकी मुलुकका नागरिक बाहेक अन्य देशका नागरिकलाई स्थलमार्गबाट हुने आवागमन स्थगन गर्ने र स्थलमार्गबाट नेपाल आउनुपर्ने भारतीय र चिनिया नागरिकलाई निजले यात्रा गर्नुअघि स्वाब संक्रमण भएको 72 घण्टाभित्रको COVID-19 नेगेटिभ तथा 10 दिन अनिवार्य रूपमा होटल क्वारेन्टाइनमा बस्ने गरी होटल बुक गरेको प्रमाण पेश गरेको आधारमा स्थानीय प्रशासनको अनुमतिमा नेपाल प्रवेश गर्न दिने निर्णय गरिएको बताउनुभयो। हवाई मार्गबाट नेपाल प्रवेश गर्ने नागरिकले पनि उक्त मापदण्ड पालना गर्नुपर्नेछ। उनीहरूले 10 दिन अनिवार्य होटल वा होम क्वारेन्टाइनमा बस्नुपर्नेछ। यस्तै मन्त्री परिषदको अर्को निर्णयमा नेपाली सेनाले नेपाल भारत स्थलगत सीमा मार्ग नजिकै पाएक पर्ने स्थानका लागि काठमाडौँ उपत्यकाका कम्तीमा 1,000 क्षमताको बहुउपयोगी वा अर्धस्थायी प्रकृतिको होल्डिङ सेन्टर बनाउने र त्यसका लागि सरकारले जग्गा र अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा दिने भनिएको छ। यस्तै सरकारले कोभिडका बिरामीको उपचारका लागि पर्याप्त अक्सिजन सिलिन्डर हुने गरी तत्काल आवश्यक व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ। नेपालमा पछिल्लो 24 घण्टामा 4,897 जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार PCR परीक्षणबाट 4,774 र एन्टिजेनबाट 123 जनामा कोरोना भएको हो। 13,879 जनामा PCR र एन्टिजेनबाट 955 जनालाई परीक्षण गरिएको थियो। हाल देशभर सक्रिय संक्रमितको संख्या 30,209 रहेको छ। बितेको 24 घण्टामा कोरोनाका कारण नेपालमा 17 जनाको ज्यान गएको छ। योसहित कुल संक्रमितको संख्या 3,211 पुगेको छ। 24 घण्टामा 763 जना संक्रमण मुक्त भएका छन्। काठमाडौँ उपत्यकामा संक्रमितको संख्या तीव्र रूपमा बढेको छ। काठमाडौँ जिल्लामा 1,464 जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा 351 र भक्तपुरमा 232 जना संक्रमित भएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालसहित 5 जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा अत्यावश्यक बाहेक सबै सेवा एक साताका लागि बन्द गरिएको छ। नागरिकता राहदानी वितरण जस्ता दैनिक हुने कार्य सबै बन्द गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुभएको छ। यस्तै कोरोना संक्रमणको जोखिमका कारण मकवानपुरको मालपोत र नापी कार्यालय भोलिदेखि बन्द हुने भएको छ। यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले COVID-19 संकट व्यवस्थापन सम्बन्धमा सरकारलाई विभिन्न 13 बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। आयोगका सहप्रवक्ता लोकनाथ वास्तुलाका अनुसार उपप्रधानमन्त्री तथा COVID-19 संकट व्यवस्थापन केन्द्रको उच्चस्तरीय निर्देशक समितिका संयोजक ईश्वर पोखरेललाई भेटेर आयोगको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो। आयोगले सीमा क्षेत्रमा सञ्चालनमा रहेका पहिलेका होल्डिङ सेन्टर, क्वारेन्टाइन तथा आइसोलेसन केन्द्रहरूलाई शीघ्र व्यवस्थापन गरी सञ्चालन गर्न तथा स्थानीय तहहरूलाई क्वारेन्टाइन तथा आइसोलेसन केन्द्रहरू सञ्चालन गर्न ध्यानाकर्षण गराइएको छ। यस्तै हाल सीमा क्षेत्रमा नेपाल प्रवेश गर्ने व्यक्तिहरूको पर्याप्त स्वास्थ्य जाँच परीक्षण गर्न, संक्रमित भएकाहरूको पहिचान व्यवस्थित गरी आइसोलेसन तथा आफ्नो गन्तव्यसम्म पुर्याउन, यातायात लगायतका अन्य कार्य व्यवस्थित रूपले गराउन सरकारको आयोगले ध्यानाकर्षण गराएको छ। सीमान्त क्षेत्र तथा अन्तर्राष्ट्रिय उडानबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूको सूचना तथ्याङ्क चुस्त दुरुस्त राख्ने व्यवस्था मिलाउन पनि आयोगले भनेको छ। अस्पतालहरूमा थप साधन स्रोत तथा जनशक्तिको व्यवस्थापन गर्न, संकटको अवस्थामा अन्य सामाजिक संघ संस्था तथा नागरिक समाजलाई समेत स्वयंसेवकको रूपमा परिचालन गर्न आग्रह गरिएको छ। वैदेशिक रोजगारीमा जाने तथा फर्कने व्यक्तिहरूको स्वास्थ्य मापदण्ड अनुसार चेक जाँच तथा व्यवस्थापन गर्न र अनौपचारिक क्षेत्रमा काम गर्ने मजदूर व्यवसायीहरूको दैनिक जीविकोपार्जनमा परेको असर मूल्याङ्कन गरी स्थानीय तहबाट राहत आदिको व्यवस्थापन गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
परिवार जहाँ लुकेको हुन्छ तपाईँ हाम्रो खुसीको संसार। परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम, विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम, विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बिमा योजनाहरूबाट आफ्नो साथै श्रीमती, छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्सुरेन्स र यसका विभिन्न जीवन बिमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बिहोर्ने, समग्र नारीहरूप्रति समर्पित बिमा योजनाहरू सहित 17 भन्दा बढी जीवन बिमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 12 वर्षदेखि हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाह संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार। सरकारले मधेस आन्दोलनका 120 जनाको मुद्दा फिर्ता लिने निर्णय गरेको छ। आज मन्त्री परिषद निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं संचार मन्त्री पार्वत गुरुङले 120 जना प्रतिवादी भएका 15 वटा मुद्दा फिर्ता लिने निर्णय गरेको बताउनु भएको छ। यस्तै सरकारले अक्सिजन सिलिन्डर लगायत माल वस्तुमा कर छुट दिने निर्णय गर्दै सञ्चालनमा नरहेका सिलिन्डर उद्योगलाई पनि चलाउने जनाएको छ। सम्पर्कविहीन भएको भनिएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य खिम विक्रम शाही कोविड अस्पतालमा भेटिनु भएको छ। उहाँ पोखरास्थित सड़क अस्पतालको कोविड वार्डमा भेटिनु भएको हो। उहाँको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ। निजी प्रयोगशाला लाइफ केयर डायग्नोस्टिक एन्ड रिसर्च सेन्टरमा गरिएको परीक्षणमा उहाँमा कोरोना पोजिटिभ देखिएको हो। अस्पतालका अनुसार उहाँ बिहानै अस्पताल भर्ना हुनुभएको थियो, तर आज सबै सांसदसँग गरिएको सरकारी परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको थियो। प्रदेश जनस्वास्थ्य प्रयोगशालाले हिजो गरिएको परीक्षणको रिपोर्ट आज बिहान दिएको थियो। मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा आज प्रदेशसभामा मतदानको तयारी रहेको थियो। उहाँ सम्पर्कविहीन भएपछि जनमोर्चाले बैठक रोक्न माग गरेपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। जनमोर्चाले मुख्यमन्त्री गुरुङ विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने बताएको थियो। यसबीच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशका सांसद खिमविक्रम साईको स्वास्थ्य अवस्थाबारे पार्टीले जानकारी लिने र सार्वजनिक गर्ने बताउनु भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्री परिषद विस्तार गर्नुभएको छ। पौडेलले नेकपा एमालेका प्रमुख सचेतक केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानून मन्त्री, सरेश नेपाललाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डाक्टर रामकुमार अधिकारीलाई सामाजिक विकास राज्य मन्त्रीमा नियुक्त गर्नुभएको हो। नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। गत पुस 10 गते मुख्यमन्त्री पौडेल विरूद्ध ल्याइएको अविश्वासको प्रस्तावमा प्रस्तावक रहेका शालिग्राम जमकटेल, अरूण प्रसाद नेपाल र युवराज दुलालले राजीनामा दिएपछि ती पद रिक्त रहेको थियो। नवनियुक्त मन्त्रीले अपराह्न आफ्नो मन्त्रालयको कार्यभार समेत सम्हालिसकेका मुख्यमन्त्री तथा मन्त्री परिषद सचिवालयले जनाएको छ। यसै गरी राज्य मन्त्री डाक्टर अधिकारीले पनि आजै सामाजिक मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्नु भएको छ। तत्कालीन नेकपा विवादका कारण 10 पुसमा केपी ओली पक्षका मुख्यमन्त्री विरूद्ध प्रचण्ड नेपाल पक्षका 45 सांसदले अविश्वासको प्रस्ताव राख्नुअघि सरकारमा रहेका आन्तरिक मामिला मन्त्री जमर कटेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नेपाल र सामाजिक विकास मन्त्री दुलालले राजीनामा दिनुभएको थियो। मन्त्री पदबाट राजीनामा दिएर मुख्यमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव राखेसँगै करिब 4 महिना मन्त्रीविहीन बनेको मन्त्री परिषदले आज मन्त्री पाएको हो। कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर साईलाई विश्वासको मत दिएका कर्णालीका 3 मन्त्रीले आज पुनः शपथ लिएका छन्। उनीहरूले आज दिउँसो प्रदेश प्रमुख गोविन्द प्रसाद कलोनीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। शपथ लिनेहरूमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकास मन्त्री अमर बहादुर थापा र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कुर्मराज शाही रहनु भएको छ। अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेका एमालेका 4 जना सांसदमध्ये 3 जनालाई वैशाख 4 गते मुख्यमन्त्री शाहीले मन्त्री पदमा नियुक्ति दिनुभएको थियो। एमाले फ्लोर क्रस गरी मुख्यमन्त्रीलाई मतदान गरेका 4 सांसदलाई पार्टीबाट निष्कासन गरिसकेको छ। माधव कुमार नेपाल समूहले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्धको विश्वास प्रस्तावका विषयमा नसोचेको बताएको छ। समूहको आज भएको भेलापछि सञ्चारकर्मीसँग उपाध्यक्ष भीम रावलले यसबारे नसोचिएको बताउनु भएको हो। प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कुरा अन्य दलको कुरा भएको उहाँको भनाइ थियो। आफ्नो समूहमाथि उसले गरेको कारवाहीको कुनै अर्थ नभएको पनि नेता रावलले बताउनुभयो। आज भेलामा आज समूहको गतिविधिको बारेमा छलफल भएको पनि उहाँले बताउनुभयो। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले 9औं महाधिवेशनको मर्म विपरीत चलिरहेको भन्दै उहाँले विधान विपरीत केन्द्रीय कमिटीलाई आयोजक कमिटिको रूपमा घोषणा र आफूहरूलाई कारवाही गर्न भनेर स्पष्टीकरण सोध्नुको अर्थ नरहेको उल्लेख गर्नुभयो। ओलीको हरेक कदम पार्टी विधान विपरीत रहेको भन्दै उहाँले ओलीले मार्ग निर्देशन विपरीत कदम चालेपछि आफूहरूले देशव्यापी रूपमा चलाएको अभियान नरोकिने बताउनुभयो। नेपाली काङ्ग्रेसको आजका लागि आह्वान गरिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। 1 जना केन्द्रीय सदस्यसहित केन्द्रीय कार्यालयका कर्मचारी नेताहरूको पीएसओ चालकमा कोरोना संक्रमण पुष्टि भएको पार्टीका सहमहामन्त्री प्रकाश शरण महतले जानकारी दिनुभयो। केन्द्रीय सदस्य र कर्मचारीलाई संक्रमण पुष्टि भएपछि आज दिउँसो 2 बजेका लागि बोलाएको बैठक स्थगित भएको महतले जानकारी दिनुभएको छ। स्याङ्जामा स्थापना गरिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा कामविहीन बनेको छ। कार्यालय बिहान ढोका खोल्न र बेलुका ढोका बन्द गर्न मात्र स्थापना गरिएको जस्तै भएको छ। 2075 चैत 12 गते उद्घाटन भएको कार्यालयमा न त कर्मचारीको दरबन्दी छ न त बजेट नै। प्रयोगशाला व्यवहारिसे बनेको विषयमा स्याङ्जाबाट सुशील सुवेदीको एक रिपोर्ट।
सरकारी कार्यालय कुनै उद्देश्य प्राप्ति गर्न स्थापना गर्ने गरिन्छ, तर स्याङ्जामा स्थापना गरिएको एक कार्यालय बिहान ढोका खोल्ने र बेलुका ढोका बन्द गर्न मात्र स्थापना गरिएको छ। भारतसहित बाहिरी जिल्लाबाट आउने तरकारी, मासु तथा फलफुलजन्य वस्तुमा विषादीको मात्रा मापन गर्ने उद्देश्यसहित स्थापना गरिएको कार्यालय 3 वर्षदेखि कामविहीन बनेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको सिमानामा लक्षित गर्दै गलेङ एक मालुङ्गामा सञ्चालनमा ल्याइएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाको गत 75 चैत्र 12 गते उद्घाटन गरिएको थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, तत्कालीन प्रदेशका कृषि मन्त्री लेखबहादुर थापासहित निकै तामझामको साथमा उद्घाटन गरिएको यस कार्यालयमा एकजना कार्यालय सहयोगी र एकजना प्राविधिक सहायक राखिएको छ। स्थापना भएको 3 वर्षसम्म यस कार्यालयको नाम मात्र परिवर्तन गरेर कृषि तथा पशु नियमन इकाइ नामाकरण गरिएको छ। यस कार्यालयको हालसम्म कार्यविधि, योजना तथा दरबन्दी समेत बन्न नसक्दा कर्मचारी समेत अलपत्र परेका छन्। प्राविधिक सहायक प्रकाश पुन:
हाम्रो चाहिँ प्रदेश सरकारले स्पष्ट विषादी परीक्षण सम्बन्धी कार्यविधि बनाउन सकेको छैन र यहाँ चाहिँ जनशक्ति पनि छैन र यो कार्यालय सञ्चालनको लागि बजेट पनि छैन। त्यो भएर हामी चाहिँ कार्यालय खोल्ने बस्ने त्यति मात्रै गरिराखेको।
छिमेकी जिल्ला र भारतबाट आउने तरकारी फलफुल विषादी रहित हुनेमा विश्वस्त बनेका जिल्लावासी निराश भएको वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष शोभकान्त पौडेलको भनाइ छ।
केही समय अगाडि जुन विषादी मापन केन्द्र गलेङमा खुलेको थियो त्यसले हामीलाई अत्यन्तै उत्साहित बनाएको थियो। प्रशस्त मात्रामा तरकारी र फलफुलहरू अहिले पनि बाहिरबाट विषादी प्रयोग गरेको स्याङ जिल्ला भित्रिरहेको अवस्था छ। त्यसलाई नियन्त्रण गर्नका निमित्त त्यो कारणले शीघ्रभन्दा शीघ्र व्यवस्थित चाहिँ पूर्वाधार सहित जनशक्ति सहित इक्विपमेन्ट सहित चाहिँ त्यो सञ्चालनमा आउनु अत्यावश्यक छ। त्यसले गर्दाखेरि हामीलाई चाहिँ यो विषादी हालेको चाहिँ तरकारी र फलफुल जुन मापन नगरिकन खानुपर्ने बाध्य छ त्यसबाट हामीलाई चाहिँ छुटकारा मिल्छ भन्ने मलाई लाग्छ।
यस कार्यालयमा 3 वर्ष अघि ल्याइएका करोडौँको सामान लथालिङ्ग भएका छन्। विषादी मापन गर्ने रसायन उपकरण प्रयोगविहीन भएका छन्। राज्यको ठुलो सम्पत्ति यसरी हिनामिना हुँदा प्रदेश सरकारले सोच्ने कहिले आम सर्वसाधारणको प्रश्न उठ्ने गरेको छ।
नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्य निर्वाचित चन्द्रबहादुर खड्काको पद रिक्त भएको छ। लुम्बिनी प्रदेशबाट निर्वाचित खड्काले राजनीतिक दल सम्बन्धी ऐन 2073 दफा 31 र दफा 32 उपदफा 1 खण्ड ख बमोजिम दल त्याग गरेको हुँदा उक्त पद रिक्त भएको संघीय संसद सचिवालयले जनाएको छ। अब निर्वाचन आयोगले 35 दिनभित्र उपनिर्वाचन मार्फत पदपूर्ति गर्नेछ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
ओइ, तैले कलेज स्टप गरेको होइन?
हो त।
खै त ट्रिट? ट्रिट त चाहियो चाहियो।
लौ, जाऊ न त्यसो भए झमेल।
लास्टै खाइयो यार, निकै खाइएछ। हेर त बिल।
गर्ल्स, 1 मिनट ल, अलिकति क्याश पुगेन, म लिएर आइहाल्छु।
ओइ फक, तेरो कृषि विकास ब्याङ्कमा खाता छैन र?
छैन, किन र?
ल, भर्खरै अनलाइनबाट कृषि विकास ब्याङ्कमा खाता खोल त अनि एडिबिएल स्मार्ट डाउनलोड गरी क्युआर कोड स्क्यान गरी बिल तिर्न त।
वाउ, एसएमएस अलर्ट, इन्टरनेट ब्याङ्किङ अनि कनेक्ट आइपिएस।
ओए ओए, अरू पनि अनलाइन ब्याङ्किङ, टप अप, भिजा कार्ड, डिम्याट, सिएस बा, लकरदेखि किसान कार्ड समेतको सुविधा।
ओहो, सम्पूर्ण ब्याङ्किङ सुविधा त कृषि विकास ब्याङ्कमै रहेछ नि।
त्यो पनि तपाईँ हाम्रो घर आँगनमा।
हो त नि, कृषि विकास ब्याङ्कको उपहार आधुनिक डिजिटल कारोबार, जहाँ पनि जहिले पनि कृषि विकास ब्याङ्कको सुविधा, अहिले पनि कृषि विकास ब्याङ्क लिमिटेड।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781 171 4780724 वा himalayswater.com.np लगइन गर्नुहोस्
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
हामी थाहा संसार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाहा संसार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ अब बाँकी समाचार महोत्तरीको पिपरा गाउँपालिका पाँच माजले र आज बिहान यसलाई फेरि सुन्नुहोस् महोत्तरीको पिपरा गाउँपालिका पाँचमा जलेर आज बिहान एक बालकको मृत्यु भएको छ मृत्यु हुनेमा पिपरा गाउँपालिका पाँच बस्ने श्रवण यादवको सात महिने छोरा आकाश कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ बैतडी सहित सुदूरपश्चिमका आठ जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएका छन् स्थानीय स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ प्रदेशका आठ जिल्लालाई खोप पूर्ण सुनिश्चितता र दिगोपना घोषणा गरिएको हो संसदीय समितिले वीर र पाटन अस्पतालको निरीक्षण गरी कोभिड नाइन्टिनका बिरामीलाई प्रदान गरिएको सेवा र प्रभावबारे जानकारी लिएको छ प्रदेशसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठको नेतृत्वमा गएको संसदीय टोलीले आज वीर अस्पताल र पाटन अस्पतालमा कोभिड नाइन्टिनका बिरामीको चाप र उपलब्ध सेवाबारे जानकारी दिएको हो थापाथलीस्थित नर्विक इन्टरनेसनल अस्पतालले निषेधाज्ञाको अवधिमा गम्भीर अवस्थाका बिरामीहरूका लागि निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहका अनुसार निषेधाज्ञामा सार्वजनिक तथा निजी यातायात ठप्प भएको अवस्थामा स्वास्थ्य जटिलताका कारण सर्वसाधारणलाई समस्या नपरोस् भन्ने उद्देश्यले अस्पतालले गम्भीर अवस्थाका बिरामीका लागि निशुल्क एम्बुलेन्स सेवा सञ्चालनको घोषणा गरेको हो नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रवाह हुने सबै सेवा आजदेखि अनलाइन मार्फत सुरु गरिएको छ प्राधिकरणमा कार्यरत आठजनाभन्दा बढी कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै सबै काम अनलाइनबाट सुरु गरिएको हो आज राष्ट्रिय चिया दिवस मनाइएको छ राष्ट्रिय चिया तथा कफी विकास बोर्डले स्वदेशमा उत्पादित चिया पिउने गरौँ स्वस्थ समृद्ध र आत्मनिर्भर बनौँ भन्ने नाराका साथ राष्ट्रिय चिया दिवसको 25 संस्करण मनाएको हो वर्षा र सहकारका देवता राचे मचिनाथको महास्नान आज गरिएको छ प्रत्येक वर्षको चैत कृष्ण प्रतिपदाका दिन मचिनाथलाई लगन खेल चोक स्थित आमा माया देवीको मन्दिरमा लगेर महास्नान गर्ने परम्परा रहँदै आएको छ नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार अफगानिस्तानको पूर्वी प्रान्त घाजनीमा तालिबान आतंककारीका विरूद्ध त्यहाँको संयुक्त सेनाले गरेको कार्यवाहीमा परि 12 तालिबानको ज्यान गएको छ सेनाले प्रान्तीय राजधानी घाजनी सहरको बाहिरी इलाकामा तालिबान लडाकु लक्षित हवाई र स्थलमार्गबाट गरेको कार्यवाहीका क्रममा ती आतंककारीहरू मारिएको बताइएको छ अफगानिस्तानमा तैनात अमेरिकी र अन्य राष्ट्रका सेनाका प्रमुख कमाण्डर जनरल स्कट मिलरले अफगानिस्तानबाट बाँकी सबै विदेशी सेनाको फिर्ताको अभियान पुनः शुरू भएको बताउनु भएको छ अफ्रिकी मुलुक बुर्किना फासोमा आतंकवादीहरूले 3 युरोपेली पत्रकारको हत्या गरेका छन् हत्या गरिएकाहरूमा 2 स्पेनिस र 1 आइरिस पत्रकार रहेको अधिकारीहरूले बताएका छन् बुर्किना फासोका संरक्षित जीवजन्तुको चोरी सिकारी नियन्त्रणको गस्तीमा सहभागी रहेका बखत उनीहरूमाथि आक्रमण भएको थियो नेपाल परिवेशमा अब खेल समाचार पहिलो संस्करणको नेपाल सुपर लिग एनएसएल फुटबलमा पोखरा थन्डर्सले पहिलो जित दर्ता गरेको छ आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा विराटनगर एफसीलाई 1-0 गोलअन्तरले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो पोखराको जितमा नवयुग श्रेष्ठको गोल निर्णायक साबित भयो यसअघि आजै भएको पहिलो खेलमा एफसी चितवन र बोटवली लुम्बिनी एफसीले बराबरी खेल्दै अङ्क बाँडेका छन् रङ्गशालामा दिउँसो भएको खेलमा चितवनका लागि जर्ज प्रिन्स कार्की र टेक बहादुर बुढा थोकीले 1-1 गोल गरे भने लुम्बिनीका लागि आशिष लामा र लक्ष्मण रुचालले 1-1 गोल गरेका छन् सरकारले थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता खेलाडीलाई जनही 4,00,000 पुरस्कार दिने भएको छ आज सिंहदरबारमा मन्त्री परिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले खेलकुद मन्त्रालयको प्रस्तावमा थ्री नेसन्स विजेता टोलीलाई प्रति व्यक्ति 4,00,000 दिने निर्णय गरेको जानकारी दिनुभएको छ त्यस्तै 3 प्रशिक्षकलाई जनही 2,00,000 दिने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिनुभएको छ यसबीच इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा अहिले सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्स बीच प्रतिस्पर्धा भइरहेको छ पहिले ब्याटिङ गरेको हैदराबादले ताजा स्थितिमा 8.5 ओभरको खेल 9 ओभरको खेल सकिँदा एक विकेट गुमाएर 59 रन बनाएको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक। काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा भोलिबाट निषेधाज्ञा। उपत्यका प्रवेश गर्ने र बाहिरिनेको सवारीको चापले नाकाहरूमा सवारी जाम। पछिल्लो 24 घण्टामा 4,897 जनामा कोरोना संक्रमण, 17 जनाको मृत्यु। COVID-19 संकट व्यवस्थापन सम्बन्धमा सरकारलाई मानवाधिकार आयोगको ध्यानाकर्षण पत्र। गण्डकी प्रदेशको विशेष अधिवेशन स्थगित, मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव अघि बढेन। बेपत्ता भनिएका जनमोर्चा सांसद अस्पतालमा कोरोना परीक्षणको रिपोर्ट एकै दिन दुई थरी। बागमती प्रदेशका मुख्यमन्त्रीद्वारा मन्त्री परिषद विस्तार। बुर्किना फासोमा आतंकवादीद्वारा 3 पत्रकारको हत्या। अफगानिस्तानको घाजनीमा संयुक्त सेनाको कार्यवाहीमा 12 तालिबान मारिए। र थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता खेलाडीलाई जनाई 4,00,000 पुरस्कार दिने। नेपाल सुपर लिग फुटबलमा पोखरा थन्डर्सको पहिलो जित। थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। नवीन बिदा हुन्छु, नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।